कार्यक्रम जगदम्बा सरोकार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठहराऊ, आऊ सबै मिली देश बनाऊ, जगदम्बा जगदम्बा सिमेन्ट देश,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम जगदम्बा सरकारमा आज हामीसँग कुराकानी गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी हुनुहुन्छ। जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाले आयोजना गरेको 3 दिवसीय सहकारी अभियान किन र केका लागि, अब सहकारी संस्थाहरूले उत्पादनको क्षेत्रमा के गर्न सक्छ, बचत र ऋण सहकारी संस्थाहरूको रोल उत्पादनको क्षेत्रमा के कस्तो हुन सक्छ, यस्ता विषयसँग आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार, कार्यक्रमलाई स्वागत छ।
हजुर नमस्कार, धन्यवाद।
यो जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाले आयोजना गरेको यो अभियान, 3 दिने अभियान भनेर तपाईँले चाहिँ अस्ति पत्रकार सम्मेलन पनि गर्नुभयो, त्यो अभियान चाहिँ के का लागि हो?
हामी यति बेला नेपालको सहकारी क्षेत्रलाई सकेसम्म अहिलेको नीति विधि र प्रविधि अन्तर्गत नयाँ नेपालका कानुनीहरू कानुन प्रक्रियाहरू टेकेर व्यवस्थित मोडालिटीबाट अगाडि बढाउँ भन्ने अभियानमा छौँ। यहाँले भन्नुभयो, म नेपालको बचत तथा ऋणको केन्द्रीय सङ्घमा पनि छु, जसको माध्यमबाट देशभरि रहेका सबै बचत तथा ऋणका कारोबारहरूलाई, बचत तथा ऋण सहकारी संस्थाहरूलाई, त्यहाँ परिचालन भएको पुँजीलाई कसरी व्यवस्थित गर्ने, सुरक्षित गर्ने भन्ने सन्दर्भमा झापामा यसपटक सहकारी संस्थाहरूमा एउटा मोडालिटी दिनका निम्ति हामीले कोसिस प्रयत्न गरेका छौँ। त्यसका लागि 3 दिन जसो, खास गरिकन यही 10 गते, 11 गते र 12 गते फागुन महिनाको यी 3 दिन चाहिँ नेपालको सहकारी अभियानका अग्रज व्यक्तित्वहरू सबैको झापामा उपस्थिति गराएर सबै संस्थाहरूसँग नियमित टचमा पुगेर विभिन्न खालको छलफल, गोष्ठी, अन्तर्क्रियाहरूको माध्यमबाट संस्थाहरूलाई व्यावसायिक हिसाबले कसरी अगाडि बढाउने, तिनलाई दिगो रूपमा कसरी सस्टेन बनाउने भन्ने मोडालिटी, केही प्रविधि, राज्यको नीतिगत तहमा अभियानले अगाडि सारेको, केन्द्रीय सङ्घले अगाडि सारेका विभिन्न विषयहरूलाई कसरी संस्थासम्म पुर्याउने भन्नका निम्ति सुरु गरिएको एउटा नवीनतम अभ्यास हो। र यो झापामा यो खालको एउटा व्यावसायिक योजनासहितको साकोस अभियान पहिलोपल्ट आयोजना हुन लागिरहेको छ।
यहाँले अब नीति नियम र यसको योजनाहरूको विषयमा ऊ चाहिँ कुराकानी गर्नुभयो होइन, अब यसले नयाँ किसिमको ऊ चाहिँ काम चाहिँ के लिएर आउँछ, कार्यक्रम चाहिँ के लिएर आउँछ?
होइन, हामीले पहिलो कुरा त अब संस्थाहरू आफै रमाएर बेखबर भएर राज्यको अभियानमा, राज्यको चाहिँ अर्थतन्त्रबाट बेखबर भएर जे पायो त्यही गर्दै अगाडि बढ्न पाइन्न, त्यो एउटा सिस्टममा अगाडि बढ्नै पर्छ। संस्थाहरू एक्लै रमाएर त्यहाँभित्रका तलमाथि भएका विषयहरूलाई आफै छोपेर मात्रै अब सम्भव हुँदैन। अब राष्ट्रको 3 खम्बे अर्थनीतिभित्र संविधानले पनि सम्बोधन गरिसकेको विषय भएको हुनाले यो चिजलाई अब नेसनल अभियानसँग, राष्ट्रिय अर्थतन्त्रसँग जोड्नै पर्छ, त्यसका निम्ति गरिएको प्रयत्न हो।
ए, तपाईँ अझै 3 खम्बा मात्रै, एउटा खम्बा चाहिँ सहकारी भनेर लाग्नु भएको छ?
बिल्कुल, संविधानको धारा 50 भाग 4 राज्यका निर्देशक सिद्धान्तभित्र अब नेपालको कुनै पनि व्यवसाय, अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीतिहरू बनाउँदा तीन खम्बे अर्थनीतिका आधारमा बनाउनु पर्नेछ भनेर राज्यका निर्देशक सिद्धान्तभित्र लेखिसकेपछि अब यो चिजलाई धेरै छलफल व्याख्या गरिरहनै पर्दैन।
तर तीनवटा खम्बा मध्ये एउटा खम्बा चाहिँ सहकारी हुन कसरी सक्छ? जस्तो तपाईँको त्यसमा पनि लगानी चाहिन्छ होला, लगानीले मुनाफा खोज्छ, अरू दुईवटा खम्बाले जसरी मुनाफा आर्जन गर्छन् त्यसै गरी तपाईँ चाहिँ त्यो सहकारीको लगानीलाई त मुनाफा दिनु।
बिल्कुल, यी तिनवटा खम्बाहरू मध्ये एउटा सरकारी, अर्को निजी र अर्को सहकारी, यी तिनवटा पिल्लर मध्ये पनि बलियो पिल्लरको रूपमा अहिलेको नेपालको सहकारी अभियान उभिएको छ। यसभित्र लगानीको अनुपातको विश्लेषण पनि छ, उसभित्रको सामाजिक दायित्वको अनुपात पनि छ, उसभित्रको क्षमता विकास पनि छ, अनेकन व्यवसायका मोडालिटीहरू उससँग जोडिएको हुनाले तिनवटा पिल्लर मध्ये मलाई यो अहिलेको मेरो 12-15 वर्षको अनुभवले भन्छ यो नेपाल सरकारले संविधानमा धेरै पछि मात्रै एड्रेस गर्यो, यो पहिल्यै गर्नु पर्थ्यो। नेपाल गरिबीबाट पहिल्यै गरेको भए पहिल्यै मुक्त हुन्थ्यो मलाई त्यस्तो लाग्छ। अहिले भएका तिनवटा पिल्लर मध्येको मैले अघि नै भने, लगानीमा पनि यसले विश्वास गर्छ, प्रतिफलमा उत्तिकै यसले क्लेम गर्छ, सामाजिक दायित्वको भावना उत्तिकै छ, सामाजिक चाहिँ समाजवादी अर्थतन्त्रहरूका हिस्साहरू पनि यसभित्र छ, मान्छेको क्षमता विकास, नेतृत्व विकास, व्यावसायिक योजना सारा विषय ओगट्ने पिल्लर मलाई लाग्छ ती बाँकी दुईवटा पिल्लरभन्दा यो बलियो पिल्लर हो।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाल बचतदार ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी हुनुहुन्छ। घनश्यामजी, यहाँले त बडो आनन्दले एकदम चाहिँ सबैभन्दा राम्रो उत्तम चाहिँ पिलरको रूपमा चाहिँ सहकारी भनेर भन्नुभयो तपाईँले, होइन? यो झापा जिल्लामा 900 सहकारी संस्थाहरू छन्, 900 सहकारी संस्था झन्डै सञ्चालन भएको पनि वर्षौँ भइसक्यो। यिनीहरूले कतिजना चाहिँ मान्छेलाई चाहिँ उभो लगाएका छन्?
होइन, झापाको सहकारी संस्थाहरूले नेपालको जिडिपीमा, नेपालको अर्थतन्त्रमा, नेपालको गृहस्थ उत्पादनमा बलियो उपस्थिति जनाएका छन्। नम्बर एक कुरा, यसभित्र अब संस्थाहरू पनि व्यावसायिक मोडलका रूपमा उपस्थिति जनाइसके राज्यका राज्यमा, यो त अब त मलाई लाग्छ नेपालको सहकारी अभियानको एउटा अत्यन्तै ऊर्जाशील, उद्गम, पुँजी निर्माणको हिसाबले बलियो, मेम्बरहरूलाई सहकारी अभियानमा जोडेका हिसाबले बलियो, सहकारी जनचेतनाको हिसाबले पनि अत्यन्तै राम्रो जिल्ला हो। यसमा कुनै तथ्याङ्क मैले प्रस्तुत गरिरहनु पर्छ है भन्ने नै लाग्दैन,
किनभने
हजारौँ सङ्ख्यामा डाइरेक्ट विधिबाट प्रत्यक्ष रोजगारीमा समेटिएका थुप्रै झापाली नागरिकहरू छन्। अब सयौँको सङ्ख्यामा उत्पादनसँग जोडिएका व्यवसायहरू छन्। अब दर्जनौँ सङ्ख्यामा नेपालका चाहिँ औँलामा गन्न सकिने मोडलका उत्पादनका विषयहरू झापामा छन्।
छैन, हेर्नुहोस्, तपाईँले जुन तथ्याङ्कहरू पेस गर्दै हुन्छ, हो सहकारी संस्थामा काम गर्ने मान्छेहरू थुप्रै छन्, सञ्चालकहरू पनि काम गरिरहेछन्, त्यहाँबाट उ गरिरहेछन्, त्यहाँको कर्मचारीहरू काम गरेर पैसा लिइरहेछन्, उसले सञ्चालन गरेका उद्योगमा काम गरेर पैसा कमाइरहेका छन्। तर सहकारीको ऋण लिएर आफैले व्यवसाय गरेर मैले खेतीबाट यति पैसा आम्दानी गरेँ, मैले यो सहकारीको ऋण लिएर यो पैसाबाट यति पैसा यो उद्योग चलाएर यति आम्दानी गरेँ, मैले घरेलु उद्योग सञ्चालन गरेर यति आम्दानी गरेँ भनेर 100 संस्था बराबर 10 संस्था एउटा देखाउनुहोस् तपाईँ, त्यो देख्ने स्थिति छैन।
एकदमै राम्रो विषय,
तपाईँले भन्नुभएको जिडिपीमा पुग्यो होला, बलियो संस्था बन्यो होला, धेरै मान्छेहरू उपस्थित भयो होलान्, तर नतिजा शून्य छ।
शून्य त्यस्तो छैन, यहाँले उठाउनु भएको विषय निकै नितान्त संवेदनशील विषय हो, खास गरी पैसा उठाउने, पैसा बेच्ने, परिचालन गर्ने, खास काम त्यही हो त सहकारी संस्थाको। किन यी संस्थाहरू उत्पादनमा जोडिँदैनन्, अथवा नेपालको उत्पादनमा चाहे कृषिमा भनौँ, चाहे चाहिँ अन्य चाहिँ औद्योगिक क्षेत्रमा भनौँ, किन जान सकेन भन्ने सन्दर्भमा यहाँले जे विषय उठाउनु भएको छ, हाम्रा पनि सहकारी क्षेत्रका पनि केही बाध्यताहरू थिए, किनभने यसभन्दा अगाडि नेपालमा सहकारी नीति पनि थिएन, उत्पादनको क्षेत्रमा जाने बाटो खुल्ला पनि थिएन। हामी हाइड्रोमा जान चाहन्छौँ, सहकारी क्षेत्र जान चाहन्छ, तर यसका निम्ति त्यसअनुसारको कानुनी प्रक्रिया थिएन। शैक्षिक क्षेत्रमा जान चाहन्छ, बिजनेसमा जान चाहन्छ, यसअनुसारको बाटो थिएन। भर्खरै मात्रै संविधानमा यी कुरा आएका छन्। र अब हामी केन्द्रीय सङ्घहरूको मिसन, म यहाँलाई आग्रह गर्न चाहन्छु, हाम्रो बचत तथा ऋणको केन्द्रीय निकाय भएको हुनाले हामीले पनि गत कार्तिकमा पोखरामा सम्पन्न भएको बैठकबाट संस्थागत निर्णय गरेका छौँ कि अब बचत तथा ऋण सहकारी संस्थाहरू पनि अब उत्पादनको क्षेत्र रोज्ने गरी, उत्पादनसँग जाने गरी, त्यसका मेम्बरहरूलाई उत्पादनसँग विभिन्न व्यवसायमा जोड्ने गरी हामीले संस्थागत निर्णय गरेर अगाडि बढेका छौँ। यसको कार्ययोजना बनाउँछौँ, यसको चाहिँ कार्यान्वयनतर्फ हामी अगाडि बढ्छौँ। अहिलेको मस्टली च्यालेन्जको विषय यहाँले उठाउनु भएको छ, यो एकदमै महत्त्वपूर्ण विषय हो, तर शून्य नै मलाई त्यस्तो लाग्दैन। उत्पादनमा जोडिएका थुप्रै मान्छेहरू छन्, अब हुँदै नभएको भन्ने विषय त पक्कै पनि त्यस्तो लाग्दैन।
तपाईँहरूको एउटा कुरालाई त म एकदम भित्रैदेखि चाहिँ स्वागत गर्न चाहन्छु कि अब बचत र ऋण सहकारी संस्था पनि पैसा बेचेर पैसा कमाउने होइन, पैसाले उत्पादन बेचेर पैसा कमाउने अभियानमा लाग्छौँ भनेर भन्नुभयो। त्यो राम्रो कुरा हो। तर अहिलेसम्म नेपालका सहकारीहरूले, खास गरी अब म धेरै टाढाको त म धेरै ठाउँ घुमेको छैन, त्यहाँको धेरै कुरा मैले बुझेको छैन, मैले जहाँसम्म बुझेको झापाको सहकारी सङ्घ संस्थाहरूमध्ये केही सहकारी संस्थाहरूले आफैले उद्योग चलाएका छन्, आफैले उद्योग चलाएर पनि उद्योगमा कर्मचारी राखेका छन्, त्यो कर्मचारीको आय स्रोत बढेको छ, त्यो कर्मचारीले रोजगारी पाएको छ, त्यो कर्मचारीको जीवन चलेको छ, तर लगानी गर्ने त्यसमा सेयर हाल्ने सेयर होल्डरहरूको मुनाफा बढेको छैन, लगानी गर्ने पैसा लगानी गर्नेहरूको चाहिँ उसको जीवनस्तर परिवर्तन भएको छैन। अब रह्यो कुरा, यहाँले उठाउन खोज्नुभएको कुरा र मैले भन्न खोजेको कुरा अलिकति फरक छ। यहाँले संस्थागत हिसाबले संस्था बलियो छ भन्नुभयो, तर संस्थाका सदस्यहरू बलियो हुनु पऱ्यो, संस्थाका सदस्यहरूको जीवन परिवर्तन हुनु पऱ्यो, चाहे ऊ आफू खटिएर होस्, चाहे उसले लगानी गरेको रकम खटाएर होस्।
जरुर एकदमै राम्रो विषय।
त्यस कारणले यो कुराको चाहिँ अब तपाईँले फेरि भन्दै हुन्छ, हिजो ऐन कानुन थिएन, के थिएन के थिएन के थिएन, त्यस कारणले मैले भनेको कुरा पनि एउटा खम्बा हुन सक्दैन भन्ने कुरा पनि त्यो अर्थमा जान्थ्यो होला। अब तपाईँले ऐन कानुन बनेको छ, अब हामी पृथक ढङ्गले जान्छौँ भनेर भन्ने हुनुहुन्छ, अब यो कुरा राज्यले चाहिँ बनाएको ऐन कानुनबाट तपाईँहरूको संस्थाले गरेको कुराले हामीले त्यसको विश्लेषण गर्छौँ होइन। र अब यो सन्दर्भमा अहिले जुन तपाईँहरूले अभियान सञ्चालन गर्दै हुनुहुन्छ, सहकारी क्षेत्रमा देखिएका यी तमाम समस्याहरू छन्, यी समस्याहरूलाई यो अभियानले कसरी सम्बोधन गर्छ त?
होइन, हामी यति बेला वास्तवमा अब संस्थाले मात्रै चाहेर, सहकारी अभियानले मात्रै चाहेर अगाडि बढ्न सक्ने अवस्था पनि छैन। खास गरी राज्यका पोलिसीहरू के छन्, हामी वास्तवमा इतिहासको सम्बन्ध धेरै सङ्क्रमण कालमा छौँ अहिले। हिजो हामीले एउटा डिभिजन कार्यालयबाट मनिटरिङको अभ्यास गर्थ्यौँ, एउटा विभागमा गएर अब अनुरोध गर्दा एउटा सिस्टम बन्थ्यो भने आज यो पालिकै पछि हामीले अनुरोध गर्नुपर्ने अवस्थामा सहकारी अभियान पुग्यो। हामीले हिजो एक ठाउँ अनुरोध गर्दा पुग्थ्यो, आज चाहिँ अब यी सयौँ निकायहरूमा बाट हामी मनिटरिङको अभ्यासमा छौँ। त्यसो भएको हुनाले यो सङ्क्रमण कालमा यी सबै ठाउँमा, चाहे सङ्घीय कानुन, चाहे प्रदेश कानुन, चाहे स्थानीय कानुनहरूलाई कसरी चाहिँ टाई अप गर्ने, यिनीहरूको बिचमा कसरी एकता कायम गर्ने, छुट्टा छुट्टै राज्यहरूमा छुट्टा छुट्टै फैसला गर्ने विषयले त यो त सहकारिता अन्तर्राष्ट्रिय एउटै सिद्धान्त मूल्य मान्यता भएको विषय हो, एउटा सुसंस्कृत अभ्यास हो। यसमा पालिकै पछि नयाँ नयाँ खालका कानुनहरू बने भने त यो अभियान त अगाडि बढ्दैन नि। त्यसका लागि हामी अहिले यो अभियानको माध्यमबाट, झापाको माध्यमबाट, म यहाँको सञ्चार मीडिया मार्फत भन्न चाहन्छु झापाली सबै सहकारी कर्मी साथीहरूलाई, खास गरिकन सहकारी क्षेत्रको उत्पादनको विषय हो, त्यो बारेमा पनि हामी छलफल चलाउँछौँ। खास गरी नीति निर्माण तहमा स्थानीय सरकारहरूका आदरणीय प्रमुख उपप्रमुख त्यहाँका कर्मचारी साथीहरूको बिचमा पनि हामी यी अभ्यासहरूलाई कसरी जोड्ने त्यहाँ पनि छलफल गर्छौँ। प्रदेश तहमा मान्यज्यूहरूले कसरी विधेयक उठाउने र त्यसभित्र इङ्गित गर्नुपर्ने विषयहरू के हुन् मान्यज्यूहरूसँग पनि हामी छलफल गर्छौँ, र त्यसको ब्याकअपको रूपमा चाहिँ संस्थाका अध्यक्ष म्यानेजरहरूसँग पनि हामी परामर्श छलफल गरेर यो तिन दिनसम्ममा हामी तिन चारवटा मोडालिटीबाट, त्यति मात्रै होइन, नेपालको केन्द्रीय अभियानका लिडरहरू जो प्राविधिक पनि छन्, म त आग्रह गर्न चाहन्छु बचत तथा ऋणको क्षेत्रमा काम गर्ने कोही पनि सञ्चालक, ऊ होल टाइमर छ, भोलन्टियर छ, तर पनि ऊ टेक्निकल मान्छे छ, उसभित्र यो गर्न हुने यो गर्न नहुने, यो टुल्सका आधारमा यो गर्न मिल्छ अथवा यो उचित यो अनुचित, यो बारेमा विश्लेषण गर्न सक्ने मान्छेहरू त्यसभित्र सञ्चालक पनि छन्। कर्मचारी मात्रै होइन, टेक्निकल मान्छे मात्रै होइन, बोर्डका मान्छे पनि त्यो खालको प्राविधिक ढङ्गले अगाडि जान सक्ने, छलफल गर्न सक्ने भएको हुनाले उहाँहरूको केन्द्रीय उपस्थिति यहाँ झापामा छ। यो अभियानभित्रै म यहाँलाई अनुरोध गर्न चाहन्छु, झापामा 31 वर्षको इतिहासमा पहिलोपल्ट यो केन्द्रीय बचत सङ्घको नेप्सकोनको एउटा ऐतिहासिक केन्द्रीय कमिटीको बैठक समेत यही अभियानभित्र झापामा बस्दैछ। यसभित्र नेपालको सहकारी अभियानका आदरणीय अग्रज व्यक्तित्व केशव बडाल, मन्त्रालयका सचिवज्यू गोपी मैनाली जो सहकारी क्षेत्रमा लामो अध्ययन गरिसक्नु भएको छ, उहाँहरूको उपस्थिति बिचबाट हामी झापाका सबै आदरणीय जनप्रतिनिधि साथीहरूसँग पनि छलफल चलाउँछौँ। सकेसम्म झापालाई कसरी सुन्दर बनाउने भन्ने मोडलमा, संस्थाहरूलाई कसरी सबल बनाउने, दिगो बनाउने, सुरक्षित बनाउने, यसभित्र असुरक्षित पनि छन् संस्थाहरू कतिपय, त्योभित्र चाहिँ वित्तीय असन्तुलन पनि कतिपय छ, हामी टुलु टुलु बसेर हेरेका छौँ, किनभने हामीसँग टेक्ने कानुनी अभ्यासहरू बलियो बनेका छैनन्। ऐनले थोरै भनेको छ, अब सघन अनुगमन गर, त्यसका निम्ति सङ्घहरू अगाडि बढ भनेका छन्, त्यसअनुसारको स्रोत र साधनलाई पनि हामीले अब्बल बनाउनु पर्नेछ। त्यसो भएको हुनाले यी सबै काममा एकैचोटि म यहाँलाई अनुरोध गर्न चाहन्छु, अभियानभित्रै 25 जति बचत तथा ऋण सहकारी संस्थालाई हामी केन्द्रीय फर्ममा पनि जोड्छौँ, केन्द्रीय निकायमा पनि जोड्छौँ। किनभने अब राज्यको केन्द्रीय तहमा बेखबर भएर अब संस्था रमाउन सक्दैन, आजसम्म ठिकै होला, त्यो लामो समय जान सक्दैन। त्यसो भएको हुनाले हामी सबै झापाका बचत तथा ऋण सहकारी संस्थाहरूलाई यस ढङ्गले परिचालन गर्दैछौँ।
अब मैले तपाईँलाई फेरि अर्को एउटा चाहिँ कन्फ्युजनको कुरा राख्नुपर्ने भयो, त्यो कन्फ्युजन चाहिँ तपाईँहरूले क्रिएट गर्नुभयो। तपाईँ यतिका मान्छे जुन पर्सनालिटीहरू बोलाउँदै हुन्छ, जुन तहको व्यक्तित्वहरू बोलाउँदै हुन्छ, ती सबै तहको व्यक्तित्वसँग तपाईँले एक हिसाबले कसरी मेन्टेन गर्नुहुन्छ? जस्तो स्थानीय तहका चाहिँ गाउँपालिका र नगरपालिका पालिका तहका चाहिँ प्रमुख उपप्रमुख र प्रशासकीय अधिकारीहरू बोलाउनुहुन्छ, उहाँहरूले गर्ने कुरा एउटा हुन्छ, एउटा काम हुन्छ, उहाँहरूको क्षेत्राधिकार एउटा हुन्छ र उहाँले गर्ने कुरा एउटा हुन्छ। सहकारी सङ्घको केशव बडाल अध्यक्षलाई बोलाउनु भयो, उहाँले गर्ने कुरा र उहाँले बोल्ने कुरा, उहाँले निर्देशन गर्ने कुरा एकातिर हुन्छ, र मन्त्रालयको मान्छे बोलाउनु भयो, मन्त्रालयको सचिव बोलाउनु भयो, उहाँ सचिवले गर्ने कुरा र उहाँले आफ्नो क्षेत्रबाट हुने गर्ने कुरा एकातिरको हुन्छ, र सहकारी संस्थाहरू स्वयंका प्रबन्धकहरू त्यहाँका चाहिँ टेक्निकल पर्सनहरूले गर्ने कुरा र ऊ अर्कोतिर हुन्छ। त्यो बिचमा यी उपभोक्ताहरूको आम सेयर सदस्य सेयर धनी सदस्यहरूको भावनालाई कसरी मुखरित गर्नुहुन्छ? यो त खिचडी पकाए जस्तो भयो नि त।
पटक्कै होइन। यसमा अघि भन्नेको यहाँले जुन विषय उठाउनु भयो, चारवटा पक्षहरू, एउटा अभियानका उच्च लिडरहरू, अर्को मन्त्रालयका टेक्निकल मान्छेहरू, अर्को चाहिँ स्थानीय जनसरोकारका विषयहरू राख्ने जनप्रतिनिधिज्यूहरू, आदरणीय निर्वाचित जनप्रतिनिधिहरू, र अर्को जो ग्राउन्डमा बसेर अहोरात र मेहनत गरेर संस्थामा चाहिँ त्यसको सञ्चालक भएर त्यसको कर्मचारी भएर मेहनतका साथ जनताको सेवामा सदस्यहरूको सेवामा तल्लीन रहनुभएको छ। यो चारै पक्षले कुरो नबुझिकन अब सहकारी अभियान अगाडि बढ्दैन। विभिन्न इभेन्टमा हामी 4-5 जति इभेन्ट छ हाम्रो, त्यो इभेन्टबाट यी सबै पक्षलाई हामी कुरा बुझाउने हाम्रो प्रयास रहन्छ।
अब तपाईँले अघि पनि छ्यासो कुरा जोड्नुभयो, अब बचत ऋण सहकारी संस्था पनि उत्पादनको क्षेत्रमा लाग्छ भनेर भन्नुभयो। मैले यसैसँग जोडेर तपाईँलाई चाहिँ अलिकति ऊ गर्न खोजेको थिएँ, विषयगत सहकारी संस्थाहरूले चाहिँ सञ्चालन गरेका उत्पादनको क्षेत्रका अभियानहरूमा चाहिँ बचत ऋण सहकारी संस्थाहरूको रोल चाहिँ के हुन्छ? अब
यसमा अहिलेसम्म
यसको छुट्टै आफ्नै खाले कुनै अभियान हुन्छ?
बचत तथा ऋण सहकारी संस्था मात्रै होइन, कुनै पनि उद्देश्यमूलक ढङ्गले सञ्चालनमा आएको संस्थाको सर्वप्रथम कोर बिजनेस के हो भन्ने कुरा पहिचान गर्नु पर्यो। कृषि सहकारी संस्थाको कोर बिजनेस कृषिको आधुनिकीकरण, त्यसको चाहिँ विस्तार, कृषि उपार्जन, कृषिलाई व्यवस्थापन गर्ने नै हो, त्यसमै विकास गर्ने, प्रवर्धन गर्ने नै हो। अब बचत तथा ऋणको कोर बिजनेस वित्तीय कारोबार नै हो, तर कुरा के हो त भन्दा वित्तीय कारोबार मनोमानी ढङ्गले गर्ने, अब सदस्यहरूलाई मेरो चाहिँ ऋण खाइदेऊ न भनेर सदस्य बनाउने, जबरजस्ती ऋण कोच्ने भन्दा उसको प्रोजेक्ट, उसको प्लान, उसको उत्पादन, यी चिजलाई हेरेर अब हरेक बचत तथा ऋण सहकारी संस्थाका सदस्य पनि उत्पादनमा जोडिनुपर्छ। तब मात्रै त्यो ऋण पनि सुरक्षित हुन्छ, तब मात्रै त्यसले उत्पादन पनि दिन्छ। राष्ट्रको अहिलेको जुन गरिबी निवारणको जे सूचाङ्क हो, हामी अहिले पनि गरिबीको रेखामुनि छौँ, यो चिजलाई हामी सरकारले भनेर मात्रै त पुग्दैन, तलपट्टि जनताका बिचमा काम हुनु पर्यो। विकासोन्मुख मुलुकमा रूपान्तरण हुन सन् 2022 हुने भने होला सरकारले, त यसलाई पार लाउनको निम्ति पनि यो पुँजी सही ठाउँमा उत्पादनमा परिचालन हुनु पर्यो। हामीले अधिकांश देखेका छौँ घर निर्माणमा, जग्गा जमिन किन्नेमा, सवारी साधन किन्नेमा, इत्यादि विषयमा भन्दा उसको प्रोजेक्ट पाइलट प्रोजेक्ट प्लान के हो त्यो हेरेर त्यसमा लगानी गर्दा यसले दुइटै पक्ष फाइदा हुन्छ। एउटा राष्ट्रिय अर्थतन्त्रमा यसले महत्त्वपूर्ण योगदान गर्छ उत्पादनमा, पब्लिकलाई उसको आर्थिक उपार्जनमा यसले योगदान पुर्याउँछ भने अर्को संस्थाको पुँजी नडुब्ने ग्यारेन्टी पनि धेरै हदसम्म हामी गर्न सकिन्छ। आज अधिकांश संस्थाहरूमा चाहिँ तपाईँ जिल्लाको अध्यक्ष हुनुहुन्छ, हाम्रो ऋण डुब्यो भनेर साथीहरूले भन्नुहुन्छ। अब ऋण डुब्ने कारणहरू पत्ता लाउनुपर्छ, त्यो ठाउँसम्म किन पुग्नु पर्यो त्यो विषयसम्म पनि खोज अध्ययन गर्नुपर्छ। त्यसकारण बचत तथा ऋण सहकारी संस्थाले अब उत्पादनमा विश्वास गर्छ, भरोसा गर्छ, तर आफै बिजनेस गर्ने भन्दा पनि उसले सदस्यहरूलाई प्रवर्धन गर्ने काममा, सदस्यहरूको बिजनेसलाई अगाडि बढाउने काममा, बिजनेस कन्सेप्ट दिने कुरामा, बजारको व्यवस्था गरिदिने कुरामा, उसले उत्पादन गरेका चिजवस्तुहरूले मार्केट पाएन भने त्यसको चाहिँ व्यवस्थापन गरिदिने कुरामा, कहीँ प्राविधिक हिसाबले कुनै रोग लाग्यो समस्या भयो, प्राविधिक चाहिँ टेक्निकल सपोर्ट गर्न, यी कामहरूमा बच्चा तथा ऋणले पनि अगाडि बढ्छ।
जस्तो अहिले अहिले जे देखिएको छ नि, अहिले एउटा विषयगत सहकारी संस्थाहरूले केही कुराको उत्पादन गर्ने उत्पादन क्षेत्रमा लागे अरे होइन, तर त्यो उत्पादन क्षेत्रमा लागेको सहकारी संस्थाले उत्पादन गरेको चिज चाहिँ बजार भाउ पाएन। जस्तो अस्ति भर्खरै पनि तपाईँको चाहिँ चितवनमा चाहिँ सब्जीहरू चाहिँ डोजर लाएर पेलियो भन्ने कुरा आज केही वर्ष अगाडि हाम्रो काँक्रेबिटामा चाहिँ विदेशबाट फर्किएका युवाहरूले गरेको चाहिँ अर्ग्यानिक टमाटर उत्पादनको थियो, त्यहाँ उनीहरू बेच्दैथे, बेता बेच्दै पारीको टमाटर आएर उनीहरूको टमाटर बिक्री हुन छोड्यो र बिक्री नभइसकेपछि उनीहरू त्यो टमाटर चाहिँ नालामा फालेर हिँड्नुपर्ने अवस्था आयो। मैले भन्न खोजेको के हो भने, हो यसरी उत्पादन भएका सामग्रीहरूलाई चाहिँ अर्को सहकारी संस्थाले त्यसलाई खरिद गरिदिने, अर्कोले चाहिँ काउन्टरबाट बिक्री गरिदिने होइन, अथवा त्यसको चाहिँ अलि प्रस्तुतिकरण। जस्तो टमाटर आयो भने त्यो टमाटर चाहिँ हरियो मात्रै काँचो टमाटर मात्रै युज हुन्छ र त्यसलाई चाहिँ सुकाएर त्यसलाई धुलो बनाएर प्याकेट बनाएर पनि बिक्री गर्न सकिन्छ नि, हो यस्ता नयाँ नयाँ कन्सेप्टहरूबाट पनि त लान सकिन्छ नि। तर यो कुरामा हाम्रा सहकारीहरू लाग्नु पर्ने कुरामा यो नलाइकन बसेर थपक्क ऋण लिने धितो जमानी राख्ने अनि गर्ने ब्याङ्किङ स्टाइलको कारोबार गर्ने भइरहेको छ। तपाईँहरू पनि कुरा चाहिँ खुब गतिलो ढङ्गले ल्याउनुहुन्छ, अब यसरी जाने उसरी जाने भन्नुहुन्छ, तर नतिजा शून्य छ। त्यस कारणले अबको यो अभियान, तपाईँले जुन अभियान चाहिँ साँच्चै गतिलो अभियान भन्दै हुन्छ, यो अभियानले यो अहिलेसम्मका भए गरेका गतिविधिहरूलाई कसरी क्वेसन खडा गर्छ र कसरी ठिक ट्र्याकमा ल्याउँछ त?
हाम्रो अभियान हामीले जतिसुकै चर्चा गरे पनि, अघि मैले पनि यहाँ मार्फत सार उद्घोष गरेँ, वास्तवमा नेपालको सहकारी अभियान अत्यन्तै दुःखका साथ अगाडि बढिरहेको छ। जसरी हामी अन्तर्राष्ट्रिय अरू अभ्यासहरू हेर्छौँ, अरू देशहरूमा हेर्छौँ, भारतको कृषि अर्थतन्त्रमा कृषि क्षेत्रमा सहकारी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण योगदान छ, हामीले अध्ययन गरिरहेका छौँ। ती कन्सेप्टहरू भर्खर मात्रै हाम्रो देशमा विषय प्रवेश भएको छ। अघि यहाँले उठाउनु भएको जुन उत्पादनको विषय हो, यसमा एग्री भ्यालु चेन्ज सिस्टमलाई हामीले अगाडि बढाउनु पर्छ। भनेको एउटाले उत्पादन गर्ने, अर्कोले बजारीकरण गर्ने, अर्कोले पब्लिकसँग पुर्याउने, भनेको तिनटै पक्ष चाहिँ त्यो मूल्यमा आधारित अथवा भ्यालु चेन्ज पोलिसीबाट अगाडि बढाउनु पर्छ। यसको निम्ति राज्यसँग हामी अभियानको तर्फबाट पोलिसी डिजाइन गर्दैछौँ, खास गरिकन यो भ्यालु चेन अर्गनाइजेसन, भ्यालु चेन सिस्टम कसरी डेभलप गर्न सकिन्छ नेपालको सन्दर्भमा भन्दाखेरि, हामी एउटा डिजाइनका साथ अगाडि बढेका छौँ। अब एउटाले कुखुराको दाना उत्पादन गर्ने, अर्काले कुखुरा चाहिँ उत्पादन गर्ने, त्यो दाना त्यसले प्रयोग गर्ने, र अर्कोले त्यसलाई चाहिँ रिफ्रेस हाउस अथवा चाहिँ मासु बिक्री वितरण, मासुजन्य चिजहरूको कहीँ त्यो खालको स्टोरेज गर्ने,
परिकारहरू
गर्ने होइन, त्यो ढङ्गले गर्ने, ऊ तिनटै चिज टाइअप भयो। उसले पर अर्को संस्थाले दाना उत्पादन गर्ने भयो, यो संस्थाले कुखुरा पालन गर्ने भयो, त अर्को संस्थाले त्यसलाई पब्लिकसँग ग्राहकसँग पुर्याइदिने भयो।
त्यहाँ अरू पनि छ, जस्तै एउटाले प्रशोधन गर्ने, अर्कोले बिक्री
हो। यसरी भ्यालु चेन्ज अर्गनाइजेसनभित्र, यो सिस्टमभित्र हामी नगइकन अब नेपालको यो अहिलेको जुन व्यावसायिक प्लान हो, कृषि उत्पादन हो, यो असुरक्षित नै छ। यसको निम्ति राज्यका विभिन्न तहमा छलफल हुन जरुरी छ, कानुनहरूमा रूपान्तरण हुन जरुरी छ। यिनै विषयहरूको सुरुवात नै हो यो अभियानभित्र। हामीले अघि चारवटै पक्ष किन जोड्ने एकै ठाउँ भन्दा, होइन भने हामीलाई के जरुरी थियो र बचत यसरी गर, ऋण यसरी खाऊ भन्दा मात्रै पनि पुग्थ्यो। हामी यो समग्र चेन्ज ल्याउनका लागि नै यी कामहरूलाई अगाडि सारेका हौँ।
तर घनश्यामजी, यहाँले चाहिँ जुन कुरा ल्याउनु, यी चारैवटा अभियानमा यति छोटो समयमा तपाईँले खोजेको कुरा, यो त एउटा एउटा विषयको हरेक मसिन गरी चाहिँ अध्ययन गर्नुपर्ने अवस्था छ होइन। अहिले पनि सहकारी संस्थाहरूबाट ऋण लिएर ऋण तिर्न नसकेर मान्छेहरू चाहिँ आफ्नो धितो चाहिँ कोल्याप्स गरेको अवस्था पनि जीवितै छ। तर सहकारी संस्था भनेको चाहिँ सबैलाई सन्तुलित ढङ्गको व्यवहार गर्ने, ऊ धनी सबै सेयर धनी हुन्, उनीहरूलाई डुब्न नदिने, उनीहरूको जीवनस्तर उकास्ने भन्छ र चाहिँ सहकारी संस्थाहरूबाट मान्छे डुबिरहेको अवस्था पनि छ। यो हुँदाखेरि यो किन आयो, यो अवस्थाबाट कसरी हामी मुक्त हुने, यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयको कुरा हामी यो भिडबाट त कसरी निकाल्न सक्छौँ?
होइन, यसमा हामीले यो त अहरात र सधैँ पनि भन्ने गरेकै छौँ, खास गरिकन अब पहिलो कुरा, सदस्यले ऋण लिँदै गर्दा, सदस्यलाई ऋण दिँदै गर्दा मालिकहरूका बिचमा यो कारोबार भइरहेको छ भन्ने कुराको दुइटै पक्षले अनुभूति गर्नु पर्यो। मालिकले ऋण खाएपछि उसले के बुझ्नु पर्यो, म यो संस्थाको मालिक हुँ, मैले यो संस्थाको जीवन र यसको जगतमा अथवा यसको उत्पादन र विकासमा, यो संस्थाको भाग्य भविष्यमा म त मालिक हुँ, त्यसकारण मैले के गर्न हुने के गर्न नहुने, उसले त्यो खालको मानसिकता बनाएर जानु पर्यो। संस्थाले पनि मालिकका बिचमा कारोबार गर्दैछु भन्ने बुझ्नु पर्यो। तर अधिकांश संस्था हाम्रा, मैले भन्नुपर्छ यहाँबाट, कृपया ऋण पाउनुहुन्छ तपाईँले सजिलै, त्यसकारण सदस्य बनिदिनुहोस् न भनेर प्रेसरली पहिल्यै ऋणको स्किम देखाएर मेम्बर बनाउँदै जाने हाम्रो जे व्यतिथि छ कतिपय संस्थाका त्यो चलनहरू छन्। अब त्यहाँ ऋण नडुबेर के हुन्छ? त्यसकारण हामी चाहन्छौँ सकेसम्म अब सहकारी कन्सेप्ट बुझाउँ पहिला, अब संस्थाहरूले पनि मेम्बरलाई यी कुरा बुझाउँ पढाउँ पहिला, उसले आफै बुझिहाल्छ नि ए यहाँ त मैले जे पाएँ त्यही गर्न नमिल्ने रहेछ, मलाई त यसले त मालिक बनाएर अगाडि सार्ने रहेछ, मालिकले त तलमाथि गर्दैन, मालिकले नै तलमाथि गर्छ भने त्यस्तो बिजनेसको के परिकल्पना गर्न सकिन्छ व्यवसायको? त्यसो भएको हुनाले पहिला सहकारी कन्सेप्ट बुझाउँ, तब मात्रै चाहिँ ऋण कारोबार गर्ने हो कि बचत गर्ने हो कि अरू उत्पादनका चिजहरू अगाडि सार्ने हो कि यो विषयमा अगाडि बढ्नुपर्छ। यसको निम्ति म चाहिँ वास्तवमा अभियानको तर्फबाट सबै संस्थाहरूलाई खास गरी संस्थाका सञ्चालक साथीहरूलाई यो आग्रह गर्छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाल बचतदार ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी हुनुहुन्छ। घनश्यामजी, ठ्याक्कै तपाईँले जे कुरा उठाउनु भएको छ त्यही कुरो चाहिँ अहिले के भने सबै ऋण लिने सहकारीबाट ऋण लिने मान्छेहरूलाई भन्दाखेरि उनीहरू त्यहाँ गएर ऋणको अवस्था के छ अहिले कसरी चलिरहेछ भन्ने कुरा बुझ्दैन, मलाई चाहिँ ऋण चाहियो मलाई ऋण व्यवस्थापन गरिदिनु पऱ्यो तपाईँहरूले भनेर ऊ जहिले पनि ऋणी र ब्याङ्किङ ब्याङ्कर्सको स्टाइलले सहकारी संस्थामा पनि ऋण खान जाने मान्छेहरू त्यसरी सोचिरहेका हुन्छन्। अब त्यो अवस्थालाई चिर्नको लागि अहिलेको हाम्रो यो सिस्टमले सक्छ?
होइन, बिल्कुल, यो त पहिला कुरा बुझाउनु पर्यो। अब वित्तीय कारोबार नै बचत तथा ऋण नै हो, फेरि यसमा सदस्यहरूले ऋण परिचालन गरेनन् भने पनि अहिले त कानुनी हिसाबले पनि टोटल सदस्य सङ्ख्याको कम्तीमा 30% सदस्यहरू एउटा संस्थाको हामीले हेक्का राख्नुपर्ने कुरा, 30% सदस्यहरूले ऋण कारोबारमा सहभागी भएकै हुनु पर्यो। सघन अनुगमनको क्रममा यदि यसमा तलमाथि भएको भयो भने कारवाहीको दायरामा समेत त्यो संस्था आउनुपर्छ। त्यसो भइसकेपछि यसको आशय के हो त भन्दा अब संस्थालाई सदस्यलाई पनि आर्थिक उपार्जनको क्षेत्रमा जोड्ने भन्ने नै हो। राज्य पनि लागेको छ, अभियान पनि लाग्छ, संस्था पनि यो ढङ्गले लाग्नुपर्छ, त्यो ऋणी सदस्यले पनि यो बुझिदिनुपर्छ। त्यति भयो भने मलाई लाग्छ यो कुनै लिलामी गर्नुपर्ने, त्यसलाई चाहिँ अब छानबिनमा जानुपर्ने, अब हामीले त सुनिरहेको छौँ कतिपय नगरपालिकाहरूले ऋण नतिर्नेहरूको चाहिँ रजिस्ट्रेसन बन्द गरिदिने, यतापट्टि जानै पर्दैन, यो कुनै यो कुनै त्यो बाटोसम्म हामी पुग्नै पर्दैन।
तर त्यो पनि नगरपालिकाहरूले गर्न पाउँदैन नि, कसैको बिजनेस सपारिदिनको लागि कसैको चाहिँ रोका गर्ने उसको अधिकार छैन।
मैले भन्दैछु त्यहाँसम्म पुग्नै पर्दैन, त्योभन्दा यतै जब त मालिकहरूका बिचमा कारोबार भइरहेको छ भने मालिकले के बुझ्दिन पर्यो मेरो बिजनेस मेरो व्यवसाय मेरो संस्था अगाडि बढाउने कि नबढाउने भन्ने कुराको भाग्य भविष्य उसले फैसला गर्नु पर्यो। त्यसो भएको हुनाले त्यहाँ पुग्नै पर्दैन, त्यो तहसम्म हामी जानै पर्दैन।
अब अहिले चाहिँ विभिन्न सहकारी संस्थाहरूलाई ब्रान्ड दिने भन्दै तपाईँहरू त्यसरी हिँड्दै हुनुहुन्छ, अहिले यो अभियान पनि कतिवटा ब्रान्ड चाहिँ दिने खालको कुरा सुन्दैछु, यो ब्रान्ड भनेको के हो किन र के का लागि दिइन्छ?
होइन, यसमा खासै यो ब्रान्ड भन्ने कुरा अब धेरै झापामा धेरै चर्चामा आएको छ यो विषय। ब्रान्ड यसै मनमानी ढङ्गले मलाई राम्रो लाग्यो फलना संस्थालाई ब्रान्ड दिने भनेर दिन पाइँदैन, यसका केही टुल्सहरू हुन्छन्, यसका केही इन्डिकेटरहरू हुन्छन्। र ब्रान्ड भन्ने चिज यो मजाकको विषय पनि होइन, यो राज्यको रजिस्ट्रेसन निकायसँग अथवा सरकार पक्षसँग यो टाई अप नभइकन उसको समन्वय बिना उसको खबरदारी बिना ब्रान्ड दिनै पाइँदैन।
यसका चाहिँ आधारहरू के के छन्?
यसका आधार त अब सहकारी संस्था राम्रो भनेर मात्रै हुँदैन, टुल्समा आधारित हुनु पर्यो। अब तिमीले धेरै ऋण लगानी गरेको रहेछौ तिम्रो संस्था गुड राम्रो भनेर हुँदैन, त्यसभित्रका ऋणीहरूको प्रकृति कस्तो छ, भाका नआएको ऋण कति छ, खराब ऋण कति छ, शङ्कास्पद ऋण कति छ, अब छ भने त्यस अनुसारको ऋण प्रोभिजन गरेको छ कि छैन संस्थाले, एउटा विषय त्यो छ भने ऋणभित्र पनि ऋण पनि क्याटेगोरीमा हुनु पर्यो। अब एउटै व्यावसायिक ऋण भनेर धम्माधम व्यावसायिक मात्रै ऋण के नेपालमा व्यवसायी मात्रै मान्छे छन् त, कृषि उत्पादनका मान्छे होलान्, स्वास्थ्य कर्मीहरू होलान्, शैक्षिक क्षेत्रमा काम गर्ने मान्छेहरू होलान्, वैदेशिक रोजगारमा जानेहरू होलान्, यी विभिन्न खालको कुचीकारहरू श्रमिकहरू होलान्, यी सबैको ऋणको पनि क्याटेगोरी छुट्याउनु पर्यो। बास्केटमा लमसममा एकै ठाउँ ऋण लगानी भनेपछि 5 करोड त्यसलाई राम्रो भनिँदैन, त्यसकारण त्यसका पनि इन्डिकेट हुनु पर्यो। कृषि क्षेत्रमा कति अनिवार्य 1/3 हुनु पर्यो अथवा कति, यसको टुल्सहरूका आधारमा गर्ने मनिटरिङ हो। ब्रान्डको सन्दर्भमा हाम्रो यसमा क्लियर धारणा छ, खास गरी नेपालका सहकारी संस्थाहरूलाई जोखिम रहित छन् है यी है यी संस्थाहरू, यहाँ कुनै पनि दुविधा छैन है भनेर राज्यले एउटा स्टाम्प हानेर दिने प्रमाणपत्र नै ब्रान्ड हो। यसमा केही अप्ठ्यारो मान्नु पर्दैन, यो लगभग केही समय कहीँ कुनै 12 महिना कुनै 18 महिना कुनै 24 महिनासम्म त्यो संस्थालाई अब्जर्भेसनमा राखिन्छ। त्यो नेपाल सरकारको कार्यक्रम हो। हामी त नेप्सको नि त एउटा मिडिएटर मात्रै हो,
सिफारिस गर्ने
सिफारिस गर्ने, तलपट्टि गएर टेक्निकल्ली सपोर्ट गर्ने, र यो प्रोग्राम नै नेपाल सरकारको प्रोग्राम हो।
नेप्सको त एउटा सामान्य एजेन्ट मात्रै हो,
एजेन्ट मात्रै पनि कसरी भनेर यसलाई चाहिँ टेक्निकल्ली, किनभने उसँग खुबी छ, मन्त्रालयले भनिसक्यो, विभागले भनिसक्यो, अब प्रोभेसन ब्रान्डिङ प्रोसेसमा अथवा नेपाल ब्रान्ड कार्यक्रममा सहभागी भएको कुनै पनि संस्था विभागले धेरै मनिटरिङ गर्न जरुरी नै छैन, विभागले भनिसक्यो होइन। अब त्यो चाहिँ के भनेको त भन्दा त्यसभित्र सुरक्षित छ यो मामलामा,
तपाईँको टुल्सहरू नै ठिक छैन नि, तपाईँहरूको टुल्सहरूले देखाउनु पर्यो कि यो सहकारी संस्थाले यतिवटा उत्पादनको क्षेत्रको काम गरेछ, यतिवटा वितरणको क्षेत्र काम गरेछ, यतिवटा सङ्कलनको क्षेत्र काम गरेछ, यतिवटा मार्केटिङको क्षेत्र, यतिवटा चाहिँ प्रशोधनको क्षेत्रमा काम गरेछ भन्ने कुरा त त्यो टुल्समै छैन अहिलेसम्म तपाईँले भनेको कुरै छैन त भने, अनि यो अहिले पनि त्रुटि रहित छ भनेर त कसरी
हामीले अहिले अहिले हामीले प्र्याक्टिस गर्दै गरेको विषय खास गरी बचत तथा ऋणको क्षेत्रमा हो। अब धेरै हाइफाई सहित बचत भेला पारेर मोटरसाइकल किनेर सवारी साधन किनेर घर बनाएर सोफामा बसेर गर्ने संस्थाहरू पनि कतिपय छौँ झापामा। अब त्यो इन्डिकेटले बताउँछ तिमीले कति गर्न हुने, बचतका पैसाले सेयरका पैसाले गर्न मिल्ने हो कि होइन। यो चिजलाई मैले त यो केवल उदाहरण मात्रै राखेँ
सर, यस्ता टुल्सहरूमा यी रोकेँ। मैले के भन्दैछु भने तपाईँहरूको काम चाहिँ बचत तथा ऋण सहकारी छ होइन
हजुर।
अब बचत तथा ऋण सहकारी भनेर उसले चाहिँ म सोफा किन्न आएँ, मलाई अलिकति पैसा चाहिने भयो, घर फर्निसिङको लागि, मेरो कार्यालय फर्निसिङको लागि चाहियो भनेर मैले आइसकेपछि तपाईँहरूको काम त ऋण लगानी गर्ने हो नि। अब तपाईँले तँलाई चाहिँ सोफा किन्न चाहिँ दिन्न, मोटरसाइकल किन्न चाहिँ दिन्न, गाई किन्न दिन्छु भनेर तपाईँको संस्था चल्छ र?
होइन, मैले त्यतापट्टि मात्रै भने होइन। पहिलो कुरा, सदस्यहरू कसरी सुरक्षित छन्? सदस्यहरूको पैसाको सदुपयोग संस्थाले चाहिँ कहाँ गरेको छ भने, संस्थाले पैसा आज बजारबाट कलेक्सन गरेर कर्मचारीहरूले दुःख गरेर तलबाट ल्याएको पैसा जम्मै आम्दानी हो भन्ने बुझ्ने पनि छौ नि कतिपय संस्थाहरू। आज जति आएको छ अफिसमा भित्रिएको पैसा जम्मै आम्दानी हो भनेर रमाउने पनि हामी कतिपय साथीहरूको सोच छ। अब त्यो चिजलाई एउटै बास्केटमा बुझ्नु भएन, त्यो चिज त्यो दिन फलेकै छैन, उसको बढेकै पुँजी होइन, त्यो त केवल सदस्यको पैसा हो, उत्पादनशील पैसा हो।
त्यो दिनदेखि त उसको अब घाटा सुरु हुन्छ,
धेरै रिस्क छ त्योभित्र, सुरक्षा गर्नु पर्यो, त्यसलाई ब्याज दिनु पर्यो, त्यसलाई सही ढङ्गले परिचालन गर्नु पर्यो, त्यसलाई परिचालन गरेर मात्रै भएन मागेका बेला फिर्ता दिनु पर्यो, अनेकौँ त्यसभित्रका च्यालेन्जहरू छन्। तर संस्था के बुझिदिन्छ त भन्दा, संस्थाले चाहिँ भनेको मैले, त्यसले मोटरसाइकल किन्ने, त्यसले चाहिँ कार्यालय व्यवस्थापन गर्ने कतिपय इस्युजहरू छन्, यस्ता इन्डिकेटहरूमा संस्था कति चाहिँ बढी सक्षम छ अथवा संस्थाले कति ध्यान पुर्याएको छ भन्ने, मैले त यो केवल एउटा मात्रै इभेन्ट यहाँको बिचमा अनुरोध गरेँ, यस्ता अनेकौँ दर्जनौँ इभेन्टहरूमा छलफल डिस्कसबाट कहीँ पनि अब समस्या छैन है भनेर अब्जर्भेसनबाट दिने एउटा परिणाम हो त्यो। यसमा केही अप्ठ्यारो मान्नु पर्दैन, संस्थाहरूले बिस्तारै विभिन्न मोडलका छन्, स्थानीय लेभलमा भएका सबै संस्थाहरू, बचत तथा ऋण सहकारी संस्थाहरू जोखिम छन् कि छैनन् भनेर विश्लेषण गर्ने मोडालिटी पनि नेपालमा छ, नगरपालिकाभित्रको जसलाई हामी अब जोखिममा आधारित सुपरिवेक्षण भन्छौँ, कप्स त्यो प्रोग्राम पनि लागू भएको छ, नेपाल सरकारको कार्यक्रम हो, मिडिएटर हामी छौँ, हाम्रो निकाय छ। अब नेपाल स्ट्यान्डर्डको अथवा त्यो खालको चाहिँ सुरक्षित संस्था छ कि छैन भनेर हेर्ने पनि प्रोभेसन ब्रान्डिङ प्रोसेस छ। होइन, म नेपालको सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय मोडलै बनाउँछु भन्छ भने एक्सेस ब्रान्डिङ प्रोसेस पनि नेपालमा छ। म यहाँलाई अनुरोध गर्न चाहन्छु, भर्खरै फिलिपिन्समा एसियाली सहकारी अभियानभित्र जम्मा 22 संस्थाले एसियाभरिमा ब्रान्ड पाए, त्यसमध्ये 20 त नेपालबाट सेलेक्सनमा परे, त्यहाँ गएर ब्रान्ड लिएर आए भर्खरै फिलिपिन्सको मनिलाबाट, र यो त नेपालको बचत तथा ऋण सहकारी क्षेत्रको एउटा महत्त्वपूर्ण पक्ष हो नि, यो त बिना मेहनतले त यी काम भएका छैन। त्यसकारण जसले अरात र मेहनतका साथ काम गर्नुभएको छ संस्थाका आदरणीय सञ्चालकज्यूहरूले, उहाँहरूलाई पनि हामी सम्मान गर्छौँ, उहाँहरूको धेरै मेहनत छ संस्था अगाडि बढाउने सन्दर्भमा, अभियानलाई अगाडि बढाउने सन्दर्भमा,
ती पनि बचत तथा ऋण नै पऱ्यो होला नि।
हजुर, एकदमै बचत तथा ऋण नै, किनभने टुल्सका आधारमा उसको वित्तीय कारोबार जोखिममा छ कि छैन भन्ने हेर्ने विषय हो। अब उत्पादनका छुट्टै टुल्सहरू बनाएर फेरि जान सकिन्छ, उसले उत्पादनमा कति पर्सेन्ट गरेको छ, यी चाहिँ
त्यो ब्रान्ड दिनेले पनि के भन्छ भने यो संस्था चाहिँ जोखिममा छ कि छैन भनेर मात्रै हेर्छ कि, त्यसले लगानी गरेका क्षेत्र चाहिँ जोखिममा छ कि छैन भन्ने कुरा पनि त्यो टुल्सभित्र हुनु पऱ्यो नि।
होइन, यी समग्र विषयभन्दा पनि खास गरिकन संस्था सञ्चालनमा आएका इन्डिकेटरहरू सही छन् कि गलत छन् भनेर हेर्ने हो। डिटेल यी पुँजीहरू उत्पादनमा जोडिएका छन् कि छैनन्, यसले नेपालको अर्थतन्त्रलाई कसरी योगदान पुर्याएको छ भन्ने विषयहरू थप अन्य विषयगत संस्थाहरूसँग पनि जोडिने विषय भएको हुनाले यसलाई छलफलको विषय बनाउनु पर्छ।
तपाईँहरूलाई चाहिँ पैसा बेचेर पैसा कमाउने संस्था हो भन्ने खालको जुन आरोप लागिरहेको सन्दर्भमा तपाईँहरूले चाहिँ नयाँ योजनाहरू चाहिँ के ल्याउनु भएको छ?
मैले अघि भने नि, खास गरिकन अब सहकारी संस्थाहरूको बचत तथा ऋणलाई यो आरोप छँदैछ।
मैले एकदमै वस्तुगत ढङ्गले
सही कुरा उठाउनु भएको छ।
ऋण सहकारी संस्थाले अबको अभियान, अबको नयाँ योजनाहरू के ल्याएको छ त?
एकदमै सही कुरा उठाउनु भएको छ। मैले अघि सुरुमा पनि यहाँलाई अवगत गराएँ, खास गरिकन बचत तथा ऋणको काम चाहिँ खालि पैसा किन्ने र बेच्ने मात्रै हो। यसको चाहिँ पुँजी जम्मा गर्दै गर्दै कत्रो पैसा जम्मा गर्ने, के गर्न खोजेको भन्ने केही विषयहरू उठेको छ। यो वर्तमानको जल्दो बल्दो विषय हो। हामी त्यही भएर हामीले फैसला पनि गरिसक्यौँ, अब बचत तथा ऋण सहकारी संस्था पनि उत्पादनको क्षेत्र खोज्ने गरी अगाडि बढेको छ। यसमा केही अप्ठ्यारो मान्नु पर्दैन। पैसा उठाउने र बेच्ने मात्रै होइन, पैसालाई को सामर्थ्य बढाउने पनि हो। त्यो सदस्यले यहाँ राखेको बचत, 10 वर्ष पछाडिको उसको बचतको सामर्थ्य अथवा उसको पुँजी, उसको पारिवारिक स्ट्रक्चर पुँजी कति हुन्छ भन्ने सन्दर्भमा पनि उसले लेखाजोखा राखेर अगाडि बढ्नु पऱ्यो। त्यसबाट पाउने बेनिफिट, त्यसबाट पाउने उसले चाहिँ इज्जत, यी विषयहरू पनि हामीले प्राप्त गर्ने प्रतिफल हुन्। त्यसकारण पैसा बेच्ने र किन्ने मात्रै होइन, यसभित्रबाट उसले आफ्नो अपनत्व फिल गरेको छ, नेतृत्व विकास गरेको छ, विभिन्न खालका चाहिँ व्यवसायिक कामहरूमा समावेश भएको छ, कमी भएको होला यी विषय। त्यसकारण हामीले बोल्डली छलफल पनि गरेका छौँ, राज्य पनि त्यो ढङ्गले अगाडि बढ्नुपर्छ। अब उत्पादनको क्षेत्रमा नगइकन सहकारी संस्थाहरूका निम्ति कुनै उपाय नै छैन।
उत्पादनको क्षेत्र पनि यहाँ दुई ढङ्गले आएको छ कि, एउटा सहकारी आफैले उत्पादन गर्ने कुरा, अर्को चाहिँ सहकारीको लगानीबाट चाहिँ सेयर सदस्यहरूले उत्पादन गर्ने कुरा। अब अहिलेको बुझाइ के छ, हाम्रा ठुल्ठुला संस्थाहरूको बुझाइ के छ, अथवा अलिकति चाहिँ एक्टिभ भएका संस्थाहरूको बुझाइ के छ भने, त्यसले आफ्नै संस्थाले उत्पादन गर्दा पनि त्यो उत्पादनको क्षेत्र हो भन्ने बुझाइ छ, होइन? अब त्योभन्दा पनि लगानीकर्ताहरूले चाहिँ उत्पादन गर्ने कुरा र ती चाहिँ ऋणीहरूले चाहिँ त्यो उत्पादनसँग जोडिने र अधिकतम त्यो उत्पादनलाई बजारीकरण गर्ने तहमा पुर्याउने कुरा चाहिँ महत्त्वपूर्ण हो। यसलाई चाहिँ लिएर जाने गरेको हाम्रो कार्ययोजनाहरू कसरी बन्छ?
यसमा तिनवटा मोडल छ अहिले। एउटा संस्था आफैले उत्पादनको क्षेत्र रोज्न पर्यो, जुन खालको उद्देश्यमा केन्द्रित छ उसले त्यो उद्देश्यभित्र सञ्चालन हुनु पर्यो,
उत्पादनको क्षेत्र
जानु पर्यो, नम्बर एक। नम्बर दुई, ठुलो मेगा प्रोजेक्ट छ, एक्लै सम्भव भएन, कानुनमा आइसक्यो, 25 वटा संस्थाहरू मिलेर विशिष्टीकृत सङ्घ बनाउने, त्यहाँबाट उत्पादनको क्षेत्रमा जाने, नम्बर तिन। नम्बर दुई, नम्बर तिन यहाँले उठाउनु भएको अब बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरू पनि व्यवसायमा जोडिने, जुनसुकै मोडलबाट नेपाल अब उत्पादनको बाटोमा अगाडि बढ्नुपर्छ।
तर
अहिलेको अभियान यही हो।
तर अहिलेसम्म जे देखिएको छ नि, जस्तो तपाईँको झगडा कोषको पैसा जुन देखिएको छ, झगडा कोषको पैसाले कहाँ काम गरेको छ, त्यसले कति उत्पादन गरेको छ, त्यसले कति चाहिँ सेयर धनीहरूलाई चाहिँ त्यसले लाभ पुर्याएको छ, त्यसको चाहिँ सदुपयोग भएको छ कि छैन, दुरुपयोग भएको छ कि के छ, त्यसको चाहिँ स्थिति के छ, त्यसलाई कसरी मुभ गराउनुपर्छ भन्ने विषयमा तपाईँहरूले चाहिँ मसिनो गरी अध्ययन गर्नुभएको छ?
खास गरिकन अब झगडा कोषको परिचालन चाहिँ यो एउटा सामाजिक दायित्वसँग जोडिएको विषय हो। संस्थामा कुनै पनि खालको उताप चढाव आउँदा पनि संस्था त्यसले रनिङ होस्, चलोस् भन्नका लागि यो कानुनी हिसाबले तयार गरेको विषय हो। यो निरन्तर अगाडि बढेको छ र यो असाध्यै राम्रो विषय हो। झगडा कोष त्यसले संस्था बलियो बनाउने हो, त्यसले संस्थाको मुटु कलेजो अथवा त्यसको समग्र सिस्टम बलियो बनाउने हो। त्यसको निम्ति झगडा कोष हो, र त्यो झगडा कोष उत्पादनमा पनि गएको हुनसक्छ, त्यो ऋण लगानीमा पनि गएको हुनसक्छ, र त्यो भौतिक पूर्वाधार जोड्ने कुरामा पनि, जग्गा जमिन। अघि मैले भनेको छु, बचतका पैसाले किन्न पाइँदैन, संस्थालाई चाहियो, आज संस्थालाई नै घर चाहियो आफ्नो, बचतका पैसाले र सेयरका पैसाले किन्न पाइएन, त्यसका निम्ति झगडा कोष परिचालन गर्नु पर्यो। यति राम्रो एउटा सिस्टम छ यो भित्र, त झगडा कोषको त वास्तवमा धेरै राम्रो। अन्तिममा यो सामाजिक विषय हो, समाज बलियो बनाउने स्ट्रक्चरसँग जोडिएको छ यो कोष। त्यसकारण संस्थाहरूले नाफा लुकाएर घटाएर झगडा कोष कमजोर बनाउने बाटो रोज्नु हुँदैन। खुल्लाम खुल्ला नाफा देखाएर बढाएर गरेर मेहनत झगडा कोष बलियो बनाउनुपर्छ। संस्था राम्रो कि नराम्रो भन्ने कुरा बचत हेरेर आज फैसला गरेर आजै ब्रान्ड दिन थालियो भने त त्यो संस्थामा भोलि खर्लमै बचत फिर्ता भयो भने त्यसले ब्रान्ड पाएको केही अर्थ हुँदैन। ब्रान्ड दिनका लागि त उसका सारा सिस्टम।
तर अब तपाईँहरूले दिने ब्रान्डको सिफारिस गर्ने कुरा नै ठिक छ कि छैन भन्ने कुरा मोनिटरिङ चाहिँ कहाँबाट हुन्छ?
यसमा त हामी विभिन्न इभेन्टहरू, नेपाल सरकारको टेक्निकल टिम, हाम्रो अभियानको टेक्निकल टिम, सबै यी टेक्निकल टिमहरूको निरन्तरको अनुगमनबाट मात्रै यो चिज प्राप्त गरिन्छ। यसमा कुनै दुविधै छैन।
अब त्यो ब्रान्ड लिइसकेको संस्था चाहिँ डुब्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ?
निश्चित अवधिका लागि उसले ब्रान्ड पायो, त्यो अवधिमा ऊ ब्रान्ड पायो उसले, त्यो अवधिमा संस्था सुरक्षित छ। अब कालान्तरमा भविष्यमा मैले अघि नै भने आज बचत बलियो छ भने पनि उसको भविष्य असुरक्षित नै छ।
भनेपछि उसले त्यो ब्रान्ड लिएर
निश्चित अवधिभरिका लागि उसले ब्रान्ड पायो,
त्यसले ब्रान्ड चाहिँ जिन्दगीभर बजाएर पनि
पर्दैन पाउँदैन उसले, त्यो जिन्दगीभरि त्यो ब्रान्ड बचाउने दिशामा ऊ लाग्नु पर्यो, अर्को वर्ष ब्रान्ड नपाउन पनि सक्छ।
अबको सहकारी अभियान चाहिँ अब कसरी बढ्नुपर्छ
यसमा
इसारा चाहिँ
मैले यहाँको यो सञ्चार मिडियाको मार्फत माध्यमबाट मैले अघि पनि अवगत गराएँ, हामी यति बेला सारै सङ्क्रमण कालमा छौँ, कानुनहरू बनिसकेका छैनन्, स्थानीय कानुनहरू कहीँ बने त्योभन्दा माथिल्ला प्रदेश कानुनहरू र माथिको नियमावली अहिले पनि कम्प्लिट छैन, यी सबै विषयमा हामीलाई लाग्छ अत्यन्तै छिटो समयमा यी सबै कानुनहरू अपडेट भन्नुपर्छ र संस्थालाई मूल फ्रेमबाट नेपालको सहकारी अभियानलाई सुन्दर दिशामा अगाडि बढाउनुपर्छ। त्यसका निम्ति राज्यका अघि भनेका सबै, चाहे केन्द्रीय सङ्घीय सरकार, चाहे प्रदेश सरकार, चाहे स्थानीय सरकार, हामी सबैसँग छलफल गर्न तयार छौँ कसरी एउटा सुन्दर मोडलबाट नेपालको अभियानलाई अगाडि बढाउने भन्ने हाम्रो यो दिशामा हाम्रो ध्यान गएको छ। त्यसैको सेरोफेरोमा यति महत्त्वपूर्ण कार्यक्रम, खास गरिकन यो अहिले जति चर्चा गरेँ मैले तिन दिने साकोस अभियानमा हामीले उठाउन खोजेका विषयहरू, हामीले यसलाई चाहिँ प्रभाव पार्न खोजेका पक्षहरू, मलाई लाग्छ नेपालको सहकारी अभियानमा काठमाडौँपछि म यहाँलाई आग्रह गर्न चाहन्छु अत्यन्तै युनिक र अत्यन्तै समय उपयोगी एक महिनाभित्रमा अघि भनेका सारा कानुनहरू अपडेट हुँदैछन्, त्यसका मुखमा हामीले झापाको धुलबारीमा 11 गते बिहान 7:30 बजे सङ्घीय सरकारका माननीय कानुन मन्त्रीज्यूको प्रमुख आतिथ्यमा, केन्द्रीय सरकारका मन्त्रालयका सचिवज्यूको प्रेजेन्टेसनमा सबै झापाका जनप्रतिनिधिज्यूहरू र साकुस अभियान अथवा झापाको अभियानका टप नेताहरूको बिचमा एउटा सुन्दर छलफलको आयोजना गरेका छौँ। त्यस दिशाबाट झापाली सहकारी क्षेत्रमा पनि 15 स्थानीय तहमा धेरै दुविधा नरहने गरी दिशामा हामी अगाडि बढेका छौँ। त्यसको निम्ति हामी अब करिब करिब हाम्रा तयारीहरू पूर्णतातर्फ उन्मुख भएका छन्।
अब हामी अन्तिम अन्तिम चरणमा आइसकेका छौँ, भनेपछि अबको यो अभियानपछि चाहिँ सहकारी पनि यो अर्थतन्त्रको एउटा खम्बा हुने भयो होइन,
यो अभियान अघि पछि होइन, यो अभियानभन्दा अघि नै संविधानले परिकल्पना गरेको छ, त्यसअनुसार हामीले अगाडि बढ्छ।
संविधानले त परिकल्पना गर्यो कि, तर संविधानले मात्रै परिकल्पना गरेर हुँदैन, त्यसले रिजल्ट देखाउनु पर्यो,
त्यसअनुसार हामी
रिजल्ट हेर्नु पर्यो क्या, पब्लिकले महसुस गर्नु पर्यो कि यो अर्थतन्त्र हो। म तपाईँलाई एउटा उदाहरण दिन्छु, सरकारले चाहिँ 5 करोड लगाएर चाहिँ एउटा बाटो बनायो, उसले 1 लाख मान्छे हिँड्ने भनेर बनाऊ, त्यहाँ 5 लाख मान्छे हिँडे, उसको उसले बेनिफिट त 5 गुणा बढी पायो नि त होइन। एउटा उद्योगले चाहिँ उद्योग खोल्यो, त्यो उद्योगबाट उसले बेनिफिट पायो, अर्को उद्योग सञ्चालन गर्यो, उसले त बेनिफिट त डबल पायो नि, उसले त ठ्याक्कै त्यसको चाहिँ मुनाफा युज गर्यो नि, सरकारले पनि मुनाफा युज गर्यो, निजी क्षेत्रले पनि मुनाफा युज गर्यो। तर त्यही सहकारी चाहिँ लगानी गर्नेहरूले चाहिँ राम्रो कम्पनी राम्रो ढङ्गले रन गर, उसको उत्पादनको क्षेत्रमा पनि गर, उसले सबै बेनिफिट पनि कमायो, तर उसले पाउने पैसा पाउने बेलामा चाहिँ उसको चाहिँ पर्सेन्टेजको आधारमा उसले चाहिँ पैसा दियो, अरू तेरो सामाजिक दायित्व पनि छ भनेर अरू अरू क्षेत्रलाई सामाजिक दायित्वहरू अरू तेरा विभिन्न टुल्सहरूको दायित्वहरू निर्वाह गर भनेन, उसलाई चाहिँ भन्यो भने अनि त्यसले चाहिँ त्यो क्षेत्रमा लगानी गर्दा गर्नुभन्दा त बरु निजीमै गर्दा ठिक हुन्छ भनेर चाहिँ ऊ निजीतिर आकर्षित हुन्छ नि। त्यस कारणले गर्दाखेरि अहिले तपाईँहरू जसरी व्याख्या गर्दै हुन्छ, रिजल्ट हेरेर रिजल्टको अनुसार हेर्ने हो भने त भएन नि। एउटा म माधव विद्रोहीले लगानी गरेको तामाकोसी चाहिँ हाइड्रोमा लगानी गरेको 4,000 रुपियाँ र एउटा सहकारी संस्थामा लगानी गरेको 4,000 रुपियाँमा मेरो लागि त जसले बेनिफिट बढी दिन्छ त्यही उपयोगी भनी
हामीले बुझ्नुपर्ने विषय नै यहीँ छ। बेनिफिट भनेको के हो? आर्थिक परिवर्तन, आर्थिक उपार्जन मात्रै बेनिफिट हो कि यसभित्रको उसको सोसियल स्टाटस, उसको क्षमता विकास, उसको व्यावसायिक प्लान,
एउटा नागरिक
बेनिफिट हो कि होइन?
एउटा नागरिकले जुन तहको बेनिफिट खोज्छ त्यही तहमा लगानी गर्छ,
त्यो बिल्कुल। आज
त्यसो हो भने के भन्नु, सामाजिक हैसियत सामाजिक सोसाइटीको लागि चाहिने कुरा हो नि त, यो त धनी सम्पन्न मान्छेहरूले
बिल्कुल यो चिज टोटल मोडालिटीमा चेन्ज आउनुपर्छ। सरकार हरेक सरकारका तिनवटै सरकारहरूको प्राथमिकताभित्र समृद्धिको यात्रामा बाटो निर्माण, कल्पट निर्माण, ट्रिपर कुदाउने यात्रा चाहिँ निर्माण, यो मात्रै समृद्धिको यात्रा होइन नि। अब त्यसभित्रका चाहिँ समूह निर्माण, त्यसभित्रको बचत को वित्तीय साक्षरता, वित्तीय सहभागिता, क्षमता विकास, तालिम ट्रेनिङ, यो विषय चाहिँ समृद्धिसँग गाँसिएको विषय हो कि होइन? त्यसकारण बेनिफिट के हो अब बुझ्न पर्यो। निजी क्षेत्रमा लाभांश बढी आउँछ भनेर रमाएर मात्रै बेनिफिटको विषय हुन्छ कि?
सुन न, तपाईँ यसरी झुक्याएर कति दिनसम्म झुक्याउनुहुन्छ?
बिल्कुल बिल्कुल, अन्तर्राष्ट्रिय रूपमा हामी त अनुमान गरेका छौँ, हेरेका छौँ, अध्ययन गरेका छौँ, संसारका विकसित मुलुकहरूको मोडलमा ती देशले 25-26 वर्षको अन्तरालमा आर्थिक उपार्जनमा
तपाईँको कार्यक्रमले मैले लगानी गरेको सेयर, मैले यहाँ सेयर लगानी गरेको छ, त्यस कारणले यो उत्पादनको एउटा हिसाब मैले पनि बेच्नुपर्छ भनेर जबसम्म मलाई बेचेर तैँले मुनाफा पाउँछस् भन्ने तहमा पुर्याउनुहुन्न तबसम्म मैले सोच्ने कुरा के हो भने मैले लगानी गरेपछि मेरो लगानीको बेनिफिट आउँछ।
हामी 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 म हामी चाहिँ हामी बिल्कुल हामी सहकारी क्षेत्रमा सदस्यहरूलाई प्लिज तपाईँको सेयर प्राप्त सेयरको बोनस मात्रै बेनिफिट होइन, प्लिज
यस्तो कुरै होइन, लगानी त लगानी नै हो,
हामी त यो लिएर गएको गएकै गर्छौँ किनभने बिल्कुल आर्थिक विषय मात्रै समृद्धिको यात्रा होइन
होइन होइन। त्यो मान्छेलाई जसलाई भोक लागेको छ उसले भातै खोज्छ कि पहिला, त्यस कारणले उसले सामाजिक उसको सामाजिक हैसियत सोसाइटीका अन्य इभेन्टहरू खोज्ने कुरा त उसको त्यो सम्पन्न भइसकेपछि मात्रै खोज्ने हो क्या।
यो विषयमा हामी काफी छलफल गर्न तयार छौँ, म अहिले पनि यहाँसँग विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, समृद्धिको यात्रा पैसाको हिसाब किताबसँग मात्रै गाँसिने विषय होइन।
यसरी अल्म ल्याएर गरिब जनताहरूले सङ्कलन गरेको पैसामा तपाईँहरू सम्पन्न मान्छेहरू लगानी गर्न लाउनु न।
आज ती जनताहरू राज्यको मूल प्रवाहमा सामाजिक परिवर्तनमा मूल स्ट्रिममा भाषण गर्न सक्ने, माइनेट लेख्न सक्ने, कार्यक्रम चलाउन सक्ने, बजेट बनाउन सक्ने, यो समृद्धि हो कि होइन?
बनाउन मात्रै सक्छ, उसले बजेट खेलाउन सक्दैन, उसले बजेट परिचालन गर्न सक्दैन। त्यस कारण यस्तो कुरामा तपाईँ भ्रम सिर्जना गर्नुहुन्छ मान्छेलाई।
पटक्कै हामी भ्रममा छैनौँ, समृद्धिको यात्रा उसको समान सहभागिताका आधारमा आर्थिक उपार्जन सहितको यात्रा हुनुपर्छ।
यो समृद्धिको सबै पक्षहरू हेर्ने भनेको राज्यको इकाइ हो, सङ्घ संस्थाहरूले होइन। जसरी निजी क्षेत्रले लगानी गर्दा हेर्दैन अनि त्यसको प्रतिस्पर्धामा तपाईँ उतार्दै हुनुहुन्छ, एउटा चाहिँ एउटा खम्बा हो भनेर उतार्दै हुनुहुन्छ अनि त्यसलाई चाहिँ तपाईँले हातखुट्टा बाँधेर चाहिँ तपाईँले यसो गर्नुपर्छ,
फेरि
सामाजिक दायित्व हो, यो चाहिँ सहकारी अभियान हो, सहकारीका मूल्य मान्यता सिद्धान्त आदर्शको कुरा गरेर गरिब काममा पैसाहरू सङ्कलन गरेर एउटा निश्चित वर्ग चाहिँ मोटाउने गरेको
फेरि पनि आग्रह गर्न चाहन्छु। यो पक्ष नेपालको तीन खम्बे अर्थनीतिका आधारमा नै अगाडि बढ्नुपर्छ, यसको आशय सरकार र निजी क्षेत्र बिना अगाडि बढ्न सकिन्छ मैले त्यसो भनेको होइन, सहकारी क्षेत्र एक्लै प्रयासबाट यो मुलुक रूपान्तरण गर्न सकिन्छ भनेको होइन, तिनवटै खम्बाहरूको
अनि सामाजिक दायित्व चाहिँ सहकारी क्षेत्रले मात्रै बोक्नु पर्ने भने
यो त जरुर
त्यो राज्य केन्द्रले बोक्नु पर्दैन,
होइन सबैले गरे
अनि उसको चाहिँ बेनिफिटमा सोझै घट्यो, अरूको घटाएको छैन भनेपछि उसको लगानीकर्ताहरूको इन्ट्रेस्ट कहाँ जान्छ?
अहिले त
अनि तपाईँ कसरी चाहिँ सहकारी अभियान चाहिँ यो चाहिँ एकदम राष्ट्रिय अभियान हो, यसले चाहिँ सबै परिवर्तन गर्छ भन्ने
हामीले आर्थिक परिवर्तन मात्रै होइन सामाजिक परिवर्तन र सांस्कृतिक परिवर्तन पनि हाम्रो एउटा महत्त्वपूर्ण हिस्सा हो, यो काममा हामी यही सिद्धान्तबाट जनतालाई रूपान्तरण गर्न सक्छौँ।
त्यस कारणले तपाईँले भन्नु पऱ्यो यो आर्थिक सिद्धान्त केही होइन सहकारीको, अरू सबै सिद्धान्त भनेको यसको सामाजिक रूपान्तरणको कुरा, सांस्कृतिक रूपान्तरणको कुरा,
यो यसभित्र आर्थिक पनि सँगै छ, मैले बारबार भनेको छु त्यो मात्रै मेजर होइन, उसको सामाजिक उत्तरदायित्व पनि छ।
भ्रम सिर्जना गर्नु हुन्न, पटक्कै
भ्रम छँदै छैन,
क्लियर कट भन्नुपर्छ, तैले यो गरे बापत यो पाउँछस्, यो गरे बापत यो पाउँछस्।
ठिक छ, यो विषयमा हामी गम्भीरताका साथ बहस गर्न तयार छौँ, म फेरि पनि आग्रह गर्न चाहन्छु संविधानको
मैले तपाईँसँग यो कुरा उठाएको कुरा चाहिँ कम्तीमा तपाईँको भेलामा
एकदमै
सहकारी कर्मीहरू
हामी यो विषयमा पनि छलफल चलाइरहेकै छौँ,
त्यो छलफल चल्नुपर्छ।
हाम्रो आशय संविधानको राज्यका निर्देशक सिद्धान्तमा भएका विषयलाई त्यस अनुसार नेपालका सबै क्षेत्र परिचालित हुनु पर्यो, त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्यो, त्यसो गर्न सक्यो भने समृद्धिको यात्रा सम्भव छ र त्यसको अगुवाई सहकारीले नै गर्छ भन्न पनि म तयार छु।
तपाईँ तयार हुनुहुन्छ, मैले पनि उसको कुरा गरिरहेको छैन, के अरे राज्यको संविधानको चाहिँ अर्को कुरा गरिरहेको छैन, संविधान विपरीत जानुपर्छ भन्ने कुरा गरिरहेको छैन, मैले मात्रै के कुरा उठाएको छु, संविधान सम्मत सबै लगानीकर्ताहरूको चाहिँ उनीहरूको भावना अनुसार उनीहरूको सोच अनुसार जे सोचको आधारमा लगानी गरेछ लगानीको बेनिफिट चाहिँ उनीहरूले पनि त्यही ढङ्गको पाउनुपर्छ भन्ने कुरा मात्रै हो, र बेनिफिटलाई वर्गीकरण गरेर अल्म ल्याएर अर्कोतिर डाइभर्ट गरेर मान्छेलाई कन्फ्युजन खडा गर्नु हुँदैन भन्ने कुरा हो।
हस् सर, ठिक छ, हस्,
यहाँले महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ यहाँलाई पनि, हाम्रा विषयहरू खास गरिकन केन्द्रीय सहकारी अभियानका अहिलेका जल्दा बल्दा विषयहरू, झापा जिल्लाको सहकारी अभियानका विषयहरू, यहाँहरूको चाहिँ एफएम मार्फत मिडिया मार्फत आम झापाली सहकारी क्षेत्रमा झापाली दाजुभाइ दिदीबहिनीका बिचमा राख्ने जे अवसर दिनुभयो त्यसको निम्ति म अभियानको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्छु, धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीसँग कुराकानी गऱ्यौँ। वास्तवमै नेपालको सहकारी अभियानले सम्पूर्ण जनताको उत्पादनशील क्षेत्रमा समेटेर अगाडि बढ्नेछ र अब हरेक सेयर सदस्यहरू सेयर धनीहरू साँच्चै लाभान्वित हुन्छन्, उनीहरू सामाजिक क्षेत्रबाट आर्थिक क्षेत्रबाट र सांस्कृतिक क्षेत्रबाट हरेक क्षेत्रबाट लाभान्वित हुन्छन् भन्ने कुरा केन्द्रीय सदस्यले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिसकेको छ, कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरोकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023545513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हवस् त नमस्कार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठडाऊ, आऊ सबै मिली देश बनाऊ, जगदम्बा जगदम्बा सिमेन्ट देश बनाऊ,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।